Allah Rabbil Alemin ve sallallahu teala ala Resulü'nün Nebi'l Kerim amma ba'd fa'udhu billahi mineşşeytanirracim Bismillahirrahmanirrahim Elhamdülillah ایک سے ایک ساتھی اپنے اندر بے شمار خوبیاں رکھتا ہے اور بڑی صفات کے مالک وہ لوگ جو کچھ اللہ تعالیٰ کے ہاں صفات رکھتے ہیں اندرونی ان کو اللہ تعالیٰ اپنا نام نصیب فرماتا ہے ہر بند کرے محکمہ بند کرے محکمہ ہر کسی کے نصیب کی چیز نہیں ہے اللہ تعالیٰ قرآن شریف میں شاہ ہوتے ہیں وَلَذِكُرُ اللَّهِ اکبر ہر کوئی یہ کر نہیں سکتا باپ کے اختیار میں نہیں ہے کہ بیٹا کرے آپ دھیان ادھر کریں او آپ دھیان ادھر کریں بات سمجھیں میں جو باپ میں کوئی مقرر نہیں ہوں مبلغ نہیں ہوں درد بیان کرتا ہوں ساتھ تو جو چاہیے کل بھی آپ دھیان کبھی تو مارے کبھی تو مارے ہاتھ نہ مارے پورے دھیان سے رہیں بات تو جو بڑھ جاتی ہے تو مہربانی فرمائیں اپنے حالات خود بدلیں تاکہ کہیں ایسا نہ ہو جائے کہ یہ اللہ تعالیٰ کی یاد سلب ہو جائے کہیں ایسا نہ ہو جائے قرآن شریف میں اللہ تعالیٰ نے وارن کیا ہے متنبہ فرمایا کہ مال اور اولاد دو عنصر ایسے ہیں جو اللہ کی یاد سے انسان کو اٹھا لیتے ہیں اور جو ہی اٹھتا ہے پیچھے سے دھکا لگتا ہے ایک اللہ تعالیٰ شیطان کو فرماتے ہیں پکڑ لے اس کو وہ آگے انتظار میں ہوتا ہے کہ ایک گستاخی سے ہوئی ایک سجدہ نہیں کیا تو 7,00,000 سال کی عبادت صفر ہو گئی اس میں بہت بڑا درس ہے بہت بڑی تنبیہ ہے بہت عبرت آموز بات ہے بھوکو دوستو انسان کچھ دیر ذکر کر لے نا مہینہ دو مہینے سال دو سال چار سال پانچ سال تو اس میں ایک زوم پیدا ہو جاتا ہے کہ میں الحمدللہ اتنے سال سے اللہ تعالیٰ کا ذکر کر رہا ہوں حقیقتاً بات یہ ہوتی ہے کہ اللہ تعالیٰ خود اس کا ذکر فرماتے ہیں تو اس کو اللہ تعالیٰ کی یاد نصیب ہوتی ہے جس کسی کو اللہ تعالیٰ کی ذات ذکر فرمانا نہ چاہیں اس کو اپنا نام لینے کی توفیق ہی نہیں بخشتے بس آپ بیٹھ جائیں 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 تو یہ اکبری چیز ہے انسان سے اکبری صفات ڈیمانڈ کرتی ہے سمجھ آ رہی میری بات تو ساتھی ماشاء اللہ ایک سے ایک بڑھ کر پرباش ہے اور ایک سے ایک بڑھ کر اپنے حال احوال رکھتا ہے اللہ تعالیٰ نے سب ساتھیوں کو ماشاء اللہ کچھ نہ کچھ نعمت سے مالا مال فرمایا ہے کچھ ظاہری ہے کوئی بات نہیں ہے کوئی بندہ محروم نہیں رہتا تو میں آیت قرآن کا ذکر کر رہا تھا کہ جو ہی اس نے سستی اختیار کی جو ہی یہ خود سست ہوا پیچھے دھکا لگتا ہے اللہ تعالیٰ قرآن شاہ بسم اللہ علیہ وسلم وَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَنِ نُقَيِّضْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ نُقَيِّضْ لَهُ شَيْطَانًا كَفِذًا مر شاہ فرمایا وَهُوَ لَهُ قَرِينٌ وہ اس کے وجود کا حصہ بن جاتا ہے اندر سرایت کر جاتا ہے پھر اس کو ہر اچھی چیز بری نظر آتی ہے ذکر فکر کی اور یاد رکھیں ایک بات, پلے باندھ لیں, سو رہے ہیں جاگ رہے ہیں؟ نہیں جاگ رہے. موضوع کون سا تھا اور کون سا شروع ہو گیا؟ پلے باندھنے کی چیز میں بتا دوں آپ لوگوں کو. پلے باندھنے کس طرح, شیطان کا جب حملہ ہوتا ہے تو پہلی چیز وہ کون سی پیدا کرتا ہے؟ کبر پیدا کرتا ہے, کیونکہ خود متکبر ہوا تو راندہ درگاہ ہوا. اس نے تکبر کیا اور سات سال, 7,00,000 سال کی عبادت پر غرہ کیا, میں تو اتنا عابد ہوں, نمازی ہوں, فرشتوں کا مانیٹر ہوں, ہمارے ملکوت کہتے ہیں اس کو, غرور کیا, تکبر کیا کہ میں تو بڑی شے ہوں, تو راندہ درگاہ ہوا. اللہ تعالیٰ کی ذات کو کسی کی عبادت, وہ ذات اقدس مغاورا الورا, کسی کی سبحان اللہ کے محتاج نہیں ہے, کسی کے الحمد للہ کے محتاج نہیں ہے, وہ تو ماورا الورا ہستی ہے. تو کبر, اس کے مقابلے میں حضرت آدم علیہ السلام نے کوئی بات نہیں کی, کوئی نفل نہیں پڑھے, کوئی سجدہ نہیں کیا, کوئی آشنائی عبادت سے نہیں ہے. غلطی ہو گئی عصمت میں معصومیت کے اوپر, اس کے وسوسے ڈالنے پر. تو جب اللہ تعالیٰ نے زمین پر ان کو منتقل کیا تو کلمات سکھائے توبہ کے. 350 سال روتے رہے. سری لنکا میں پہاڑ ہے ایڈم پیک, وہاں اترے, اس کا نام ہی ایڈم پیک رکھ دیں. اور یہ مشہور ہے کہ کہاں سے تشریف آئے تھے, کیڑے پنڈو آئے تھے, آج ساتھیوں کو فخر ہوتا ہے, کوئی کہتا ہے میں دہلی کرنے والا ہوں, کوئی کہتا ہے میں لاہور کرنے والا ہوں. اپنی جائے پیدائش پر, اپنے وطن پر کیا کرتا ہے؟ فخر کرتا ہے. کبھی کسی نے سوچا ہے کہ یہ اصل جنتی ہے؟ انسان اصل کہاں کرنے والا ہے؟ ماں باپ کہاں پیدا ہوئے؟ سننے بعد کہ سو رہے ہیں؟ جنت کے نام سے جاگ جائیں تو بڑی بات ہے. رہنے والا جنت کا ہے, اس کے وجود میں جراثیم جنت کے ہیں, اس کا تخم جو پیدائش میں آنے سے پہلے پیدا ہوا ہے وہ جنت میں پیدا ہوا ہے. تو سری لنکا والوں کا عقیدہ یہ ہے کہ جب آدم علیہ السلام روئے, ان کے آنسو زمین پر پڑے, وہ ہیرے موتی بن گئے. وہاں یاقوت نکلتے ہیں, وہاں ایمرلڈ نکلتے ہیں اور موتی نکلتے ہیں. جہاں جہاں کہتے ہیں آدم علیہ السلام کے آنسو گرے ہیں وہ مٹی میں, جنت کی وجہ سے کیا ہو گئے؟ موتی بن گئے. اس لیے وہاں بڑے جواہرات پائے جاتے ہیں. اور جنت کے پتے پہنے ہوئے تھے جب جسم لباس اتارا گیا جنت کا, تو پتوں سے اپنے وجود کو ڈانپا. تو والد صاحب جدے میں اتری, آدم علیہ السلام سری لنکا میں اترے, یہاں سے تشریف لے گئے پیدل. کوئی سمندر وغیرہ نہیں تھے, کوئی بحر عرب بحر ہند وغیرہ نہیں تھا. یہ سب کب پیدا ہوئے؟ نوح علیہ السلام کے زمانے میں, جب طوفان نوح آیا ہے تب پیدا ہوا ہے. آدم علیہ السلام لمبے قد کے تھے, کتنے قد تھا؟ کتنے قد تھا جی؟ 7 گز, 60 جی 70 ہاتھ لمبے قد کے تھے, وہ پتے تھوڑے تھوڑے جڑتے رہے جڑتے رہے جڑتے رہے جڑتے رہے حتیٰ کہ وہ عرفات میں پہنچے. عرفا نام, عرفات کا نام ملاقات سے ہے. ہمارے والد صاحب زمین پر عرفات کے میدان میں ملاقات ہوئے, وہیں کنورٹ بیک کریں گے, وہیں واپس پہنچیں گے قیامت کے دن, اسی عرفات میں واپس لوٹائے جائیں گے. یہ میرے مولا کا اپنا نظام ہے کہ ابتدا کہاں سے ہوئی, انتہا ہوئی وہاں سے ہوئی. سمجھ آئی میری بات؟ بولنا مشکل ہے, اب میرے پاس کر کے فالو کرو. تو عبادت اتنی نہیں تھی, صرف یہ تھا کہ عجز تھا. کیا تھا؟ اللہ تعالیٰ کو عجز پسند ہے. یہ ہمارے دادا جان, ہمارے باپ, ان کی کوالٹی ہے عجز سے کام لینا. اور ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین پڑھنا, یہ ہمارے والد صاحب کی پہلی دعا ہے جو قبول ہوئی زمین پر. اور اس کو ہر نماز میں, ہر دعا میں اولیت حاصل ہونی چاہیے, کیونکہ مقبول دعاؤں میں سے دعا ہے. سارے انبیاء کی دعائیں مقبول ہیں, مگر ابتدا اس دعا سے کرنی چاہیے. سمجھ آئی؟ تو حضرت امام راضی رحمۃ اللہ علیہ لکھا ہے کہ جو پتے تھوڑے تھوڑے گرتے رہے, اس مٹی کی خوشبو باقی دنیا کی مٹی کی خوشبو سے مختلف ہے. اس کے اندر جو پھل پیدا ہوئے ان کی لذت اور ہے. لذت ہے ہی اسی علاقے میں, اور مرہون منت ہے. مرہون منت ہے جنت کی لذت. کہا کہ مرہون منت, کوئی لذت بھی ہے کسی نو کی, وہ جنت کی ہی کیا بتاؤں کہا کہ مرہون منت ہے. اس لیے یہ اس کو ٹیسٹ دیا گیا جنت کا, کہ جنتی واپس جنت کی طرف پلٹنے کی کوشش کرے, ہمت کرے, کہیں شیطان کے حملے میں پھر آ کر زمین پہ نہ پھینک دیا جائے, سجین کا حصہ نہ بنے, علیین کا حصہ بنے. افضل سمجھ آئی؟ تو میں بات جو کر رہا تھا, ساتھی ماشاء اللہ ایک سے ایک بڑھ کر اپنی کیفیت رکھتے ہیں. اب کس کو بلاؤں اپنے حال احوال سنانے کے لیے, کس کو نہ بلاؤں؟ بعض کے حال احوال آپ نے سن رکھے ہیں, بعض کے حال احوال نئے ہیں, بعض کے حال احوال پرانے ہیں. چنانچہ جو باہر سے ہمارے ساتھی آئے ہیں وہ انتہائی قیمتی ساتھی ہیں. ہم میرے ساتھیوں کو پنڈی سے یہاں آنا مشکل, لاہور سے یہاں آنا مشکل, کراچی سے یہاں آنا مشکل. وہ کہاں کہاں سے باہر سے تشریف لائے ہیں, کون کون سی زبان سے واقف ہیں, ہمارے زبان سے بھی آشنا نہیں ہے. تو کس کو بلاؤں, کس کو نہ بلاؤں؟ ہر ایک کہتا ہے یہ کہ نہ بلائیں تو بہتر ہے, نیند بڑی سست آئی ہوئی ہے اور چائے پی ہوں اور سو جاؤں, نہ صبح سونے دیتے ہیں نہ شام کو سونے دیتے ہیں. میرے ساتھ جو میری خدمت کے لیے تشریف لائے ہیں, اللہ نے کچھ ضائع خیر دے, یہ دعائیں کرتے ہوں گے ایک مک مک آ جائیں, جان چھوٹے ہماری, پھنس گئے نہ چھوڑنے جوگے نہ پکڑنے جوگے رہے, کیا کیا جائے. بھوکو دوستو, یہ دن گرے چنے ہیں, وقت بہت تھوڑا ہے, مصروفی ادارے کی اپنی جگہ پر, مگر ان دنوں کا نصیب ہونا اپنی جگہ پر. اس لیے صدیقی صاحب کس کو بلاؤں, کون ساتھی جو ہے اپنے حال احوال, آپ آ جاؤ میری جان, آپ آ جاؤ. یہ مایا ناز ساتھی ہیں, اللہ تعالیٰ نے سلامت رکھے. یہ آسٹریلیا میں ہلکے میں آئے, ذکر فکر سیکھا ماشاء اللہ. زائد صاحب کہاں بیٹھے ہیں؟ بیٹھے ان کے بیٹے سدید. ابھی تک مجھے یاد ہے کہ جب میں اللہ کے پاس کینیڈا گیا تو سدید مجھے کینیڈا میں ملا, یہ حلال گوشت لینے کے لیے آیا ہوا تھا. ساتھی سے ملاقات ہوئی, کہاں کینیڈا اور کہاں آسٹریلیا. پہلے نیوزی لینڈ گیا, پھر آسٹریلیا گیا ماشاء اللہ. آسٹریلیا کی سٹیزن شپ لی اس نے, یہ ایک ذریعہ بنا ان کے آنے کا. یہ لکھنؤ گئے ہیں ماشاء اللہ. میں نے اگر بتایا کہ لکھنؤ پڑھ بعد میں, ابھی آپ لکھو بعد میں پڑھو. تو ان کے حال احوال غور سے سننے والے ہیں. یہ مت خیال کرنا کہ میں نے جانتا ہوں ان کو. ان نے ماشاء اللہ پچھلے سال یا اس سے پچھلے سال یا مرشد آباد کے اجتماع پر اپنے حال احوال سنائے تھے. آپ ان کی بات چیت سنیں, اللہ آپ کو سلامت رکھے, ہم سب کو سلامت رکھے. اچھا گھڑی دیکھ رہے ہیں کیا ٹائم ہوا, کیا کروں, ٹائم بچاؤں یا جان بچاؤں یا ایمان بچاؤں, کیا کون سی بچائیں گے.
ٹھیک ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت احتشام ہمارا نام ہے, لکھنؤ کے رہنے والے, پھر وہاں سے آسٹریلیا اور دوسرے ملکوں میں پھر رہے اور پھر ابھی قطر میں. تو بہت شکر گزار ہیں الحمدللہ, اللہ تعالیٰ کا بہت کرم ہے. بڑے مدت سے کوشش کریں گے کہ جذبات میں نہ جائیں. بہت مدت سے انتظار تھا شیخ کامل کا, اور بہت سارے لوگ ملے, جو یہ تو نہیں کہنا چاہیے تھا کہ سچے نہیں تھے, سچے تھے مگر کامل نہیں تھے. اور بہت کچھ ہوا اور بہت کوششیں بھی ہوئیں, اور کسی نے بتایا کہ اعتکاف میں بیٹھا کرو تو اعتکاف میں بیٹھنے سے اس کی برکت سے ملے گا, مقصد تک پہنچ جائیں گے. تو اس طرح سے پھر ایک اعتکاف اور دوسرا, پھر تیسرے میں اس طرح سے ہوا کہ آسٹریلیا میں تھے اور وہیں پہ 6 یا 7 دن ہو چکے تھے اور بہت بے چینی ہو رہی تھی طبیعت میں, اور رات میں رو رہے تھے کہ اب لگتا ہے کہ یہ تیسرا بھی اعتکاف ایسے ہی چلا جائے گا. چھٹیاں بہت کم ہوتی ہیں, پھر اس میں گھر بھی جانا ہوتا تھا. تو بہرحال ایسی برآمدے پہ نکل کے آئے, اور ایک عادت ہوتی تھی پہلے اندازہ نہیں تھا, جب اللہ تعالیٰ کی یاد آتی تھی تو ایسے آسمان کی طرف دیکھتے تھے. تو وہیں برآمدے میں ہی کھڑے ہوئے تھے تو ایک صاحب آئے, وہیں آسٹریلیا کے تھے, تو کہنے لگے کہ یہ نمازیں پڑھنے سے اور ایسے وہاں تک پہنچنا مشکل ہے, تو اس کے لیے شیخ کامل ضروری ہے. تو ہم بھی الجھن میں تھے, ہم نے کہا ہاں یہ تو پتہ ہی ہے, تو سالوں سے پتہ ہے لیکن وہ ملتے کہاں ہیں. تو کہنے لگے ملتے ہیں لیکن وہ اجازت لینی ہوگی, یہ ان کے الفاظ تھے. تو ہم نے کہا پھر اجازت لیں. پھر انہوں نے اسی وقت فون کیا سدید بھائی کو. تو سدید بھائی ماشاء اللہ, ایسے سامنے تو اتنی تعریف نہیں کرنا چاہیے لیکن سبھی لوگ ان کو جانتے ہیں, بہت معتبر ساتھی ہیں, بہت سچے ساتھی ہیں. اور ان سے دوسرے ذریعے سے اب آپ لوگ سمجھ سکتے ہیں کہ علماء اکرام کئی طرح کے ہوتے ہیں, علماء حق بھی ہوتے ہیں اور کچھ گورنمنٹ کے لیے بھی کام کرتے ہیں. تو ایک صاحب تھے اس طرح سے جو پروفیسر تھے, اور انہوں نے ایک آرٹیکل لکھا تھا, تو سدید بھائی اور ہم دونوں لوگوں کو پسند نہیں آیا تھا, تو ہم لوگوں نے کمنٹس لکھے تھے. تو اس طرح سے سدید بھائی سے ایسے جان پہچان ہو گئی تھی. तो जैसे ही उन्होंने सदीद भाई का नाम लिया तो हमें बहुत खुशी हुई कि अरे वो तो आदमी से हमारा कांटेक्ट है, एक तरह से जान पहचान। अल्हम्दुलिल्लाह फिर सदीद भाई आ गए वहीं हुजरे में, एक छोटा सा हुजरा था उसमें दो लोग थे हम लोग, और फिर वहीं उन्होंने ज़िक्र सिखाया और किताब दी, वो अहलुल्लाह असीरी में अहलुल्लाह की जो किताब है जी, अहलुल्लाह की सोहबत। तो उसको हमने जब पढ़ा तो हमारे ज़मीन से उस पैर के नीचे से ज़मीन ही चली गई, क्योंकि वो पहले किताबों में सुनते थे जो, तो वो एक अजीब ही हाल था। फिर उसके बाद दलाइले सुलूक भी दी इन्होंने। अल्हम्दुलिल्लाह शुरू से किताब पढ़ने की आदत रहती थी और किताब तेज़ी से पढ़ते थे कि उसके अंदर क्या नई चीज़ है। तो वो दो दिन में ही फिर वो किताब जो है बड़े हजरत जी की जो दलाइले सुलूक है वो ख़त्म हो गई। फिर हमने सदीद भाई को कहा इसको वापस ले लें, किसी और को फ़ायदा होगा। तो वो भी एक अजीब गलती कह लें या जो भी है, तो खैर वो चीज़ चली गई। बाद में अभी उम्रे में फिर एक बार सईद साहब मिले थे पेशावर वाले, तो कहने लगे उसको फिर से पढ़ें और इस बार धीरे धीरे पढ़ें। तो आप ये समझें कि धीरे धीरे जब उसको पढ़ रहे हैं तो वो तो महीनों में भी ख़त्म नहीं होती है। तो इस तरह से बहरहाल वो किताब पढ़ी, फिर उसके बाद बिल्कुल दिमाग वो हो गया कि ये तो अल्लाह ताला ने जैसे कहते हैं छप्पर फाड़ के दिया जैसे होती है चीज़। फिर सदीद भाई से हमने कहा कि आपके पास तस्वीर है हजरत जी की, फिर उन्होंने तस्वीर दिखाई, इनकी शादी की तस्वीर थी उसमें हजरत जी भी थे माशाल्लाह। चेहरा देखते ही तो फिर सारा पूरा यकीन में बदल गया और बहुत खुशी हुई। और अल्हम्दुलिल्लाह फिर वहाँ से ज़िक्र वगैरह इन्होंने रमज़ान शरीफ में शुरू किया था, फिर हम 10 दिन तक ज़िक्र करते रहे। और फिर ऑफिस में ही थे तो एक अजीब कैफियत वहाँ पर हुई जिसमें कि अल्लाह ताला ने एकदम साफ निशानी जो है वो दिखाई, और हजरत जी को हमने देखा अपने कल्ब में। और वहाँ से फिर हमने सदीद भाई को कहा कि हमें फौरन जो है ना हजरत जी से कांटेक्ट करना है, तो फिर इन्होंने जाहिद साहब से कांटेक्ट किया और फिर हजरत जी तक नाम इन्होंने भेजा। फिर हजरत जी मलेशिया तशरीफ़ ला रहे थे और पहली बार वहाँ पे मुलाकात हुई, शेख अहमद जारू भी आए हुए थे, फिर दोनों लोग एक साथ वहाँ पर मिले और इनसे भी मुलाकात हुई। तो वो कैफियत अलग ही थी क्योंकि आप सोच सकते हैं एक अरसे से के बाद जो है शेख कामिल की जो तलाश थी वो वहाँ पे मलेशिया में, और हजरत जी की शफक्कत सभी साथियों को मालूम है कितनी। तो हजरत जी ने गले लगाया और बोसा भी दिया और बहुत हम भी बहुत ज़्यादा गमगीन थे, एक अजीब सी खुशी थी और क्या बताएं, उसके कुछ ख्वाब भी थे उस वक्त फिर बयान हुए वहाँ पर। तो वहाँ उसके पहले हमें बहुत सारी एलर्जीज़ थी और पेट का हमारा ऑपरेशन होने जा रहा था, स्वेलिंग होती थी और करीब 50+ चीज़ों से एलर्जी थी, मतलब जो आम तौर पे हम लोग खाते हैं रोटी दाल और दूध की कोई भी चीज़ और ये तमाम चीज़ें कुछ भी नहीं खा सकते थे। तो बहरहाल वो उसका शॉर्ट वाकया ये है कि हजरत जी ने जमजम पिया और उसके बाद हमें इनायत किया, उसके बाद हमने फिर पी लिया उस जमजम को और हजरत जी ने एक वाकया सुनाया एक बुज़ुर्ग का, और फिर हमारी तरफ इशारा किया कि कुछ समझे। तो फिर हमारे लिए ऐसे इशारा था कि हमें लगा कि अब हमें खाना शुरू करना चाहिए, अंदर से आवाज़ आई। अल्हम्दुलिल्लाह वहाँ से फिर रोटी दाल ये सब चीज़ें खानी शुरू हो गई। फिर जब घर में फ़ोन किया तो उन्हें यकीन नहीं हुआ, एक अजीब सी कैफियत वहाँ पे जैसे ज़हीर साहब ने बयान की थी उसी तरह हमारी भी हो रही थी। फिर दूसरे दिन हमने फ़ोन किया, सिद्दीकी साहब भी थे, उनको भी याद है किस तरह हम पहले डर रहे थे, उसके बाद फिर हमने खाना शुरू किया। फिर हजरत जी मुस्कुराए, हजरत जी ने कहा आप तो ये पराठे खा रहे हैं, मलेशिया के पराठे बहुत मोटे मोटे होते हैं। तो वो अल्हम्दुलिल्लाह अल्लाह ताला सलामत रखे मिनाज साहब को, उनके घर की याद वो जगह एक दिल में एकदम बस गई है, और फिर मलेशिया दोबारा भी जाना हुआ। तो इस तरह से वहाँ से एक शुरुआत हुई और हजरत जी की तवज्जो बहुत ज़्यादा रहती है, सभी साथियों पे रहती है और नए साथियों पे बहुत ज़्यादा रहती। तो अल्हम्दुलिल्लाह वहाँ से फिर एक शुरुआत शुरू हो गई ज़िक्र फ़िक्र और इन चीज़ों की। और हजरत जी अम्मी वाला भी बता दें
अभी
जी,
पहले आप बता दें
जी, हाँ। तो वो फिर उसके बाद एक आप लोग जानते हैं कि जब इंसान आता है तो वो एक कैफियत आपको फिर डिटेल में ही बता देते हैं। जब हम ऑफिस में थे, 10 दिन की बात है, तो एक कैफियत थी, हम कंप्यूटर के सामने बैठे थे और वो हाथ पैर बिल्कुल हमारे जो हैं वो एकदम स्टिल हो गए, जिसको कहते हैं कि अब हम मूव नहीं कर सकते, हमारा कोई कंट्रोल नहीं है, हमारा कोई भी मूवमेंट नहीं हो सकता है, हरकत नहीं हो सकती। हम और हमने देखा अपने कल्ब में, एक आईने में बिल्कुल साफ, मिरर नहीं बल्कि ग्लास कहा जाएगा, चमकता हुआ, और उसमें हजरत जी की अल्हम्दुलिल्लाह तस्वीर बिल्कुल साफ हमने देखी। और ये बहुत बड़ी निशानी थी और बहुत बड़ी चीज़ थी। फिर उसके बाद हम घर वापस आए, जिक्र फिक्र शुरू हुआ, और एक दिन ऐसे इशराक से पहले या इशराक के जस्ट बाद लेटे और थोड़ी देर के लिए ये ख्याल आया कि ये तसव्वुफ की ज़रूरत क्या है, रोज़ा नमाज करें और जितना कि बताया जाता है लोग जानते हैं, तसव्वुफ की क्या ज़रूरत है इस तरह से। और हमें बहुत दिल में डर हुआ कि इतने मुद्दत के बाद ये चीज़ हासिल हुई है और शैतान का ये वसवसा है या अटैक है इसका। हमने कहा या अल्लाह ये क्या होगा, हमारे पास कोई जवाब नहीं था, और अल्लाह ताला ही हिफाजत करने वाला, इस्तेकामत देने वाला। बस वो थोड़ी देर के लिए हम लेटे थे, वो ख्वाब कभी भूलता नहीं है, वो शायद पहले खत में भी हमने स्केच बना के भेजा था सिद्दीकी साहब को। तो वो हमने देखा एकदम साफ कि जैसे घर से पहले बचपन में गांव में रहते थे तो मस्जिद से घर से मस्जिद जाते थे, तो वो जगह हमने देखी कि ऐसे जैसे चल करके जा रहे हैं। फिर एकदम से हमने देखा कि वो मस्जिद जो है वहाँ पे बैतुल्ला है और यहाँ से अंडरग्राउंड एक रास्ता गया हुआ है, और वो अंडरग्राउंड रास्ता इस तरह से गया हुआ है कि पहले ऐसे सीधे हॉरिजॉन्टल गया है और उसके बाद वो बैतुल्ला के अंदर खुला हुआ है और सीधे बैतुल्ला के अंदर वो रास्ता जाता है। तो अल्हम्दुलिल्लाह वो भी एक खुली निशानी थी कि सालिकीन के लिए कि ये रास्ता एक खुफी रास्ता है, अंदर से रास्ता है। हजरत जी यही हमें समझ में उस वक्त आया कि ये एक अंदर से रास्ता है और ये जाहिर में जो है नहीं है। और उसमें हमने ये देखा कि हम जैसे रुकू की पोजीशन में होते वैसे चलते चले जा रहे हैं उसके अंदर, और ये साफ नज़र आ रहा है कि ये रास्ता फिर अंदर से बैतुल्ला के अंदर खुलता है। अल्हम्दुलिल्लाह फिर उसके बाद इस्तिकामत के लिए कोई ज़्यादा कोशिश नहीं करनी पड़ी। फिर हजरत जी से मुलाकात हुई मलेशिया में, ये मलेशिया के पहले का ख्वाब है। और बीच में वाकयात बहुत होते रहते हैं। अब सभी साल साल को सालिक सालिकीन जो हैं, जो साथी हैं, सबको ही पता होगा। एक और छोटा सा वाकया है, असल में फील्ड में जाते थे पहले, खाने की बहुत बदपरहेजी होती थी, तो इस सिलसिले में आने के बाद फिर ये पता चला कि खाना जो है उस पर बड़ा ध्यान देना है। और ऑस्ट्रेलिया वगैरह में आपको मालूम है कि वो बहुत सी चीज़ें पोर्क या और भी चीज़ें खाते हैं, तो वो तो अल्हम्दुलिल्लाह मुसलमान आम तौरों पे बाहर नहीं खाते हैं, लेकिन जब खाना बनाते हैं उसमें कहीं मिक्सिंग हो सकती है। तो ये इरादा किया कि फिर अपने हाथ से ही खाना बनाना है, कहीं भी जाते थे होटल में या फील्ड में गए तो अपने हाथ से खाना बना के खाना। तो एक दिन ऐसा हुआ कि बॉस हमारे थे, वो कहने लगे एहतिशाम तुम कुछ नहीं खाते हो हमारे साथ, एक ये इंडोनेशियन ब्रेड है और उसके अंदर एक वो मूंगफली का पेस्ट ऐसा था। तो हमने कहा आप श्योर हैं, बोलते हैं हाँ और कुछ नहीं है। और वो इतना लिहाज करते थे कि वो ड्रिंक भी हमारे सामने नहीं पीते थे कि तुम रिलीजियस आदमी हो। वो बड़े अच्छे कनाडा के इंसान थे, अंग्रेज थे। तो हमने उसको खा लिया और उनके हिसाब से वो बिल्कुल सही था, लेकिन हमें ये पता नहीं था कि ये कहाँ से आया और क्या था। और फिर जैसे कि अक्सर देखा होगा आपने कि फिर जब ख्वाब देखा तो हमने हजरत जी को देखा कि नाराज़ हैं और हमें घूर रहे हैं, ऐसे देख रहे हैं, तो हमें बहुत डर लगा। उसके बाद से हमने कहा कि अब बाहर का खाना नहीं खाना। तो ऐसे ही सिंगापुर 2005 में गए थे, तो फिर बच्चों ने कहा कि हम तो खाना खाएंगे, वो होटल में खाते थे सब तरफ, और हम नहीं खा रहे थे खाना जो है। और घर में बना लेते थे नूडल्स वगैरह, इस तरह से कुछ चल रहा था। तो फिर वो लिटिल इंडिया एक एरिया है वहाँ पे जा रहे थे, और दिन में कुछ नहीं खाया था। तो उसके बाद अब सभी साथी सब जानते हैं इस तरह की चीज़ें होती रहती हैं, लेकिन यहाँ पे शेयर कर रहे हैं कि फिर वो जैसे मस्जिद आई लिटिल इंडिया की जो मेन मस्जिद है, तो वहाँ पे करीब 10 बज रहा था, तो अचानक जाते जाते आज भी फैमिली वाले कहते हैं कि आप अपनी तरफ से एकदम से मस्जिद के अंदर कैसे चले गए। हमने कहा हमें नहीं पता हम कैसे चले गए, जैसे कि कोई किसी ने टर्न कर दिया हो। सीधे जैसे ही हम अंदर गए तो मौलाना जहूर जो इंडिया के होते हैं यंग से साथी मलेशिया में आते थे, तो मौलाना जहूर वहीं पे बैठे थे। हमने उनको देखा तो हम कांपने लगे, हमें अजीब ही कैफियत हो रही थी कि कैसे हम अंदर चले गए और कैसे मौलाना जहूर यहाँ बैठे हुए हैं, और वो हमको देख करके वो भी कांपने लगे। तो कहने लगे मुझे आपकी याद आ रही थी शाम से। तो हमने कहा हमें तो आपकी याद नहीं आ रही थी, हमारे साथ तो ये हादसा हुआ कि वाकया हुआ कि हम अचानक अंदर से गए, अल्लाह ताला कैसे ले गया। और तो कहने लगे कि चले आपको खाना खिलाते हैं। तो हमने कहा अल्लाह अकबर। तो हमने कहा खाना तो होटलों में होता होगा। कहने नहीं नहीं हम यहाँ आते हैं जिक्र करते हैं। तो वो एक आलिम साहब हैं, उनका होटल है और सारे बनाने वाले भी अल्हम्दुलिल्लाह सही हैं। तो फिर वो ले गए होटल में, उन्होंने खाना खिलाया और वो इस तरह से वाकयात तो फिर वो एक बन जाती हैं, चीज़ें होती रहती हैं। तो उसके बाद एक अभी कुछ दिनों पहले फिर ऐसा हुआ कि हम इंडिया गए हुए थे और अम्मी की तबीयत बहुत ख़राब थी। तो अम्मी जो है वो 25 साल से उनको समझिए नींद नहीं आई, तो वो बहुत तकलीफ़ में रहती थी और तमाम डॉक्टरों को दिखा चुके थे, कोई तकलीफ़ जाती नहीं है। दवाएं देते हैं उससे वो मसनवी सी नींद आती है, आप जानते ही होंगे, दिन भर सोती रहती हैं, एक नशा सा रहता है, दवा ना खाएं तो कई कई दिन तक जगती हैं। तो इस तरह से बहुत परेशान थी। फिर हमने हजरत जी को मैसेज किया और फिर कतर वापस आ गए। फिर हजरत जी को फ़ोन किया कि उनकी तबीयत बहुत ख़राब है, और इस तरह से उन्होंने फिर जो बयान किया, दूसरे दिन सुबह उठी और बहुत खुश थी। तो वो क्या हुआ तो बता रही थी कि हजरत जी तशरीफ़ लाए थे और साथ में एक और भी थे, और बहुत शुरू में उनको वसवसे बहुत आए, शयातीन थे या और भी थे, वो कह रहे थे कि अब तुम ख़त्म हो गई हो, तुमको कोई ये उम्मीद नहीं है, तुम घर चली जाओ, इस तरह से उनको बहुत डरा रहे थे। तो बताया कि एक दो घंटे तो ऐसे ही चला, उसके बाद हजरत जी तशरीफ़ लाए और उन्होंने साफ साफ देखा कि डॉक्टरों से कह रहे हैं कि नहीं अभी ये ख़त्म नहीं हुई, इस तरह से कुछ कहा और सब उनका अरेंजमेंट कर रहे हैं, और फिर डॉक्टरों ने सब कुछ उनका उनकी केयर किया। अल्हम्दुलिल्लाह वो फिर सुबह जब उठी तो उनको लग रहा था कि जैसे बदन की सारी तकलीफ़ें और हर चीज़ बिल्कुल ख़त्म हो गई है, और बहुत हल्का महसूस कर रही थी। जिस्मानी कमज़ोरी थी लेकिन वो जो उलझने और तकलीफ़ें थीं सालों से और नींद का मसला था, वो अल्हम्दुलिल्लाह वो सब ख़त्म हो गया। फिर वो घर आ गई वापस और उनकी कैफियत तो आप समझ ही सकती हैं। हजरत जी को भी सलाम कह रही थी और कह रही थी साथी जो वहाँ पर मिले उनको भी हमारी तरफ से सलाम कहना। और बस यही है, अब यही दुआ करते हैं कि हजरत जी जो है अब बिल्कुल सही हो जाएं, और गैर मुल्कों के जैसे हजरत जी पहले अभी सहारनपुर भी जाना हुआ था तो सहारनपुर में भी सभी साथी बहुत याद कर रहे थे और इंतज़ार में हैं कि हजरत जी कब तशरीफ़ लाएंगे। और आप सब तो जानते ही हैं, सभी साथियों की यही दिली दुआ है कि हजरत जी हमारे लिए सबसे बड़ी चीज़ जो है वो हजरत जी की हस्ती है, और जब तक हजरत जी हमारे साथ हैं उससे बड़ी चीज़ और कुछ नहीं है। तो हमारे लिए भी दुआ करें कि इस्तेकामत के लिए और तमाम नए साथियों के लिए भी। अस्सलाम वालेकुम।